आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौं। Thank you. नमस्कार अनि जय मसीह प्रिय श्रोता, साथै आजको यो बाइबल अध्ययन कार्यक्रममा हार्दिक स्वागत गर्न चाहन्छु। श्रोता, पवित्र धर्मशास्त्र बाइबलको क्रमबद्ध र श्रृंखलाबद्ध अध्ययनको क्रममा आज हामी बाइबल अध्ययन दोस्रो कुरन्थी 12 अध्यायबाट अध्ययन गर्न गइरहेका छौं। यहाँ हामी मुख्य विषयको रूपमा देख्नेछौ पाउलको प्रेरितत्वको प्रकाश। आजकल हामी अन्तरिक्ष यात्राको बारेमा धेरै कुरा गरिएको सुन्छौ। यो विशेष गरेर आजभन्दा 30-40 वर्ष अघिको अति नै ठूलो विषय थियो। त्यही समयमा करिब 40 वर्ष पहिले नै मानिस चन्द्रमामा आफ्नो पहिला टेकिसकेका छन्। हजुर, जब हामी अन्तरिक्ष यात्राको स्पेस ट्राभलको विचार गर्दा चन्द्रमामा जाने काम त्यति धेरै लामो दूरीको छैन। यो सत्य हो कि चन्द्र पृथ्वीबाट लामो दूरीमा छ, तैपनि अन्य ग्रहहरूको तुलनामा, जस्तै मंगल ग्रह आदिको तुलनामा, त्यसको दूरी कति पनि टाढामा छैन। धेरै ग्रहहरू चन्द्रमा भन्दा कति हो कति धेरै टाढाको दूरीमा रहेका छन्। अनि जब हामी यो कुराको थाहा पाउँछौ अन्य ग्रहहरूको दूरीको बारेमा, तब हामी यो भन्नै पर्छ कि मानिस अझ त्यति धेरै टाढा दूरीमा गइसकेको छैन। आज धेरै वैज्ञानिकहरू ती टाढा दूरीमा रहेको ग्रहहरूमा नक्षत्रहरूमा पुग्न प्रयास गरिरहेका छन्, तर सफल भएका छैनन्। यसको निम्ति धेरै अध्ययन खोज चलिरहेको छ। हजुर, चाखलाग्दो कुरा के छ भने बाइबलसँग त्यस्ता 3 मानिसहरूको रेकर्ड छ जो बाहिर अन्तरिक्षमा यात्रा गरे, त्यसपछि फर्के, अनि ती 3 यात्रीहरू कोही पनि पुरानो नियममा छैन। म जान्दछु कसैले सायद झट्टै प्रश्न गर्ला, हनोक र एलियाको बारेमा नि के? मलाई लाग्दैन कि तिनीहरूलाई स्वर्गीयसम्म उठाइ लगियो। प्रभु येशूले भन्नुभयो युहना 3:13 पदमा, स्वर्गीयबाट ओर्ली आउने मानिसको पुत्र बाहेक कोही पनि स्वर्गीयमा उक्ली गएको छैन। कसैले भन्ला, मैले सोचे कि एलिया त जीवितै स्वर्गीयमा उठाइ लगिए। हाँ, निश्चय नै, तर यो कुराको याद राखौं कि त्यहाँ 3 प्रकारको स्वर्गीयहरू छन्। पहिलो स्वर्गीय चाहिँ वायुमण्डल हो, दोस्रो स्वर्गीय हो जहाँ सारा तारामण्डल र सारा ग्रहहरू छन्, अनि तेस्रो स्वर्गीय हो जुन ती अन्य 2 स्वर्गीयहरूलाई छिचोलेर सबभन्दा टाढा दूरीमा स्थित छ, जुनलाई परमेश्वरको वासस्थान भनिन्छ। एलियालाई वायु अन्तरिक्षहरू वा वायुमण्डलहरूसम्म उठाइ लगियो। प्रभु येशूले यो कथन बनाउनु भएको समयसम्म सम्भवत कोही पनि व्यक्ति बाहिर अन्तरिक्षमा गएका थिएन। उहाँले भन्नुभयो मानिसको पुत्र स्वर्गीयबाट उत्री आउनुभयो, त्यसकारण त्यस स्वर्गीयमा पुग्ने पहिलो जन येशू ख्रीष्ट स्वयं हुनुहुन्थ्यो। त्यसपछि हामी अन्य 2 व्यक्तिहरूको बारेमा जान्दछौ जो त्यो स्वर्गीयमा गए, त्यसपछि फर्किआए। प्रेरित युहना पत्मसको टापुमा भएको बेला स्वर्गीयमा उठाइ लगिए। उनले जुन कुरा त्यहाँ देखे त्यसको बारेमा प्रकाशको पुस्तकमा लेख्छन्। उनी तेस्रो स्वर्गीयमा थिए जहाँ परमेश्वरको सिंहासन छ। प्रकाश 4:1-2 पदमा लेख्छन्, यी कुरा पछि मैले हेरे र हेर स्वर्गीयमा एउटा ठूलो ढोका देखे, यससँग बोलिरहेको पहिलो आवाज तुरैको जस्तो यसो भनेको मैले सुने, यतामाथि आओ र त्यसपछि हुन आउने कुराहरू म तिमीहरूलाई देखाउनेछु। म तुरन्तै आत्मामा भए र हेर स्वर्गीयमा एउटा सिंहासन राखेको थियो र त्यस सिंहासनमा कोही एकजना विराजमान हुनुभएको थियो। हजुर, अनि पाउल अर्को तेस्रो व्यक्ति थिए जो स्वर्गीयमा उठाइ लगिएका थिए, अनि यसको रेकर्ड यही हामीले अध्ययन गर्न गइरहेका छौं दोस्रो कुरन्थी 12 अध्यायमा। त्यसकारण यिनै 3 व्यक्तिहरूले स्वर्गीयबाटको रिपोर्ट दिन सक्छन्, प्रतिवेदन दिन सक्छन्। प्रभु येशू यो मानव शरीरमा चोला लिएर पृथ्वीमा आउनुभयो। उहाँले अरू कसैले भन्दा धेरै स्वर्गको बारेमा भन्नुभयो, तैपनि उहाँले यसको बारेमा अति नै कम बताउनुभयो। युहानसँग पनि यसको बारेमा भन्ने धेरै कुरा छैन, पाउलसँग पनि यसको बारेमा भन्ने धेरै कुरा भएको छ जस्तो देखिँदैन। पाउलले यहाँ हामीलाई अति नै कम भन्छन्, अति नै थोरै भन्छन्। यदि उसलाई आफ्नो प्रेरितत्वको बचाउ गर्न बाध्य नभएको भए उसले कति पनि यो उल्लेख गर्ने थिएनन् होला। उसले बाहिर अन्तरिक्षमा आफ्नो यात्राको बारेमा बताउँछन्। अमित्र, आज हाम्रो बाइबल अध्ययनको खण्ड हुनेछ खाली 2 कुरन्थी 12:1-12। त सबभन्दा पहिले हामी देख्नेछौ पावलको अनुभव। दोस्रो कुरन्थी 12 एक पदमा भनिएको छ, मैले गर्व गर्नै पर्छ तर यसबाट लाभ केही नभए तापनि प्रभुबाट पाएका दर्शनहरू र प्रकाशहरूको कुरा म गरिरहेछु। पाउलले अघिल्लो अध्यायमा भर्खरै धेरै घटनाहरूको सूचित गरेका छन्। यो देखाउँदै कि उसले कसरी ती तमाम संकष्टहरू ख्रिष्टको निम्ति भोगे सहे, त्यसमा त्यति धेरै गौरव गरिराख्नुपर्ने कुरा थिएन। मलाई लाग्छ कि परमेश्वरको आत्माले उसलाई ती तमाम आफ्ना कठिनाईका अनुभवहरू लेख्नलाई उक्साउनुभयो, लगाउनुभयो, ताकि कुनै मानिसले कहिले पनि यो भन्न नसकुन्, मैले प्रेरित पाउल भन्दा धेरै दुःख भोगे ख्रिष्टको निम्ति। वास्तवमा हामी धेरै होसियार हुनुपर्छ यस्ता गीत गाउने बारेमा, जस्तै येशु मैले मेरो क्रूस लिएको छु, तपाईँको पछि आउन, सबै कुरा छोडेर त्यागेर, तपाईँको दीनता दरिद्रता तिरस्कार अबदेखि म लिनेछु। आज धेरै खाली मुखले ख्रिस्टियन हुँ भन्ने मानिसहरूले यस्तो गीत गाउँछन्, तर मलाई लाग्दैन कि तिनीहरूले त्यति धेरै कुनै कुराहरू छोडेका छन्। हामी धेरैको निम्ति यस्ता गीत गाउने कुरा पाखण्डी हुन्छ। मित्र, मैले भन्न खोजेको के हो भने प्रभु मात्र महिमित हुनुहुन्छ, न कि हामी। आज हामी धेरै स्त्री र पुरूषहरूबाट तिनीहरूको धर्मान्तरणको बारेमा, सत्य विश्वासमा आउने कुराको बारेमा धेरै साक्षीहरू सुन्छौ। सामान्यतया तिनीहरूका साक्षी अति नै महान उल्लेखनीय धर्मान्तरण वा जीवन परिवर्तनको सम्बन्धमा हुन्छ। हामी प्राय गरेर सामान्यतया साधारण धर्मान्तरणको वा जीवन परिवर्तनको बारेमा सुन्दैनौ। मित्र, साक्षीमा मैले ध्यान दिने कुरा चाहिँ येशूले ओगट्नु भएको स्थान हो। प्राय गरेर साक्षीको कथा निरन्तर अगाडि बढ्छ कि उसले के गरे र कसरी त्यो व्यक्ति पापमा रहेका थिए र कति अद्भुत तरिकाले उसमा परिवर्तन आयो, जबकि प्रभु येशूको बारेमा अति नै कम भनिन्दछ। कहिलेकाहीँ यो कुरामा छक्कै परिन्छ कि कसैलाई वास्तवमा प्रभु येशूको आवश्यक थियो। उहाँले प्राय गरेर साक्षीहरूमा अति नै कम महिमा स्तुति पाउनुहुन्छ। मैले केही दिन पहिले एक व्यक्तिबाट पत्र पाएँ जसले लेखेथ्यो, म परम्परागत धार्मिक प्रणालीबाट ख्रिष्टमा फर्के, त्यसपछि येशू उसको जीवनको केन्द्र बन्नुभयो, उनी प्रभु येशू ख्रिष्टको ज्ञानमा हुर्किन बढ्न चाहन्छन्। मित्र, त्यही नै कुरा महत्वपूर्ण छ। पावलले ख्रिष्टको निम्ति कति धेरै दुःख कष्ट भोगे त्यसको बताइसकेपछि अहिले पावल प्रभुबाटका दर्शनहरू प्रकाशहरूको बारेमा कुरा गर्नेछन्। हामीलाई पहिले नै थाहा छ कि प्रभु दमिश्कको बाटोमा पावल कहाँ प्रकट हुनुभयो। कि तपाईँले कहिले यस कुराको टिप्पणी गर्नुभएको छ कि ती व्यक्तिगत प्रकट हुने कुराहरूको बारेमा भने पावलसँग अति नै कम कुरा छ। अहिले यहाँ त्यस्तै अर्को घटना छ। दुई पदमा भन्छन्, ख्रिष्टमा म एकजना मानिसलाई चिन्दछु जो 14 अघि तेस्रो स्वर्गीयसम्म उचाली लगियो। ऊ शरीरमै लगियो कि शरीर बिनै, सो म जान्दिन, परमेश्वर जान्नुहुन्छ। मित्र, प्रभु येशूले वायुमण्डल चराचुरुङ्गी उड्ने स्वर्गीयको बारेमा कुरा गर्नुभएको थियो, जुन वायुमण्डलमा उड्छन्। तिनीहरू त्यति माथि अझ उच्चमा जान सक्दैनन्। त्यस वायुमण्डलदेखि अर्कोपट्टि माथि त्यो स्थान छ जुनमा सारा ताराहरू र ग्रहहरू छन्, अनि त्यहाँभन्दा पनि अझ धेरै पर माथि तेस्रो स्वर्गीय छ, जहाँ परमेश्वरको सिंहासन छ। जब रसियनहरू चन्द्रमामा पहिलोपल्ट गए, त्यस बेला तिनीहरूले यो घोषणा गरे कि तिनीहरूले कहीँ पनि परमेश्वरलाई देखेनन्। ओ, यो कस्तो उपहास! मित्र, तिनीहरू त्यहाँ जुन अर्थात चन्द्रमामा भन्दा अझ टाढामा गएनन्। अरू त के, तिनीहरू चन्द्रमा पछि अर्को नजिकमा रहेको ग्रहमा पनि गएका थिएनन्। परमेश्वरको सिंहासन देख्न तिनीहरू तेस्रो स्वर्गीयमा जाने पर्छ। नेपालमा बसेर दार्जीलिङ, सिक्किममा बसेर दिल्ली, बम्बई कहाँ देख्ने? खोइ कहाँ त भन्न, शरमको कुरा हो। हजुर, पाउले त्यो तेस्रो स्वर्गीयमा उठाइ लगिएको आफ्नो अनुभवको बताउँछन्। उसले यसको निम्ति हामीलाई समय तिथि पनि दिन्छन्। यो घटना चाहिँ यो पत्र लेख्नभन्दा 14 पहिले घटेको थियो। सम्भवत त्यो समय हुन सक्छ जब उसले आफ्नो पहिलो मिशनरी सुसमाचारीय यात्रा बनाएका थिए वा गएका थिए। उसको लिस्त्रामा उसको पहिलो सुसमाचारीय यात्रामा हुँदा कस्तो किसिमको घटना उसमा घट्यो, त्यस अनुभवको बारेमा हामीलाई प्रेरित 14:19-20 पदमा बताउँछन्। तर कुनै कुनै यहुदीहरू एन्टियोकमा र आइकोनियमबाट त्यहाँ आइपुगे र भीड़लाई मचाइकन पाउलाई ढुङ्गाले हाने र तिनी मरे होलान् भन्टानेर शहरदेखि घिस्यारेर लगे। तर चेलाहरू तिनका वरिपरि उभिरहेका हुँदा
तिनी उठेर शहरभित्र पसे र भोलिपल्ट बर्णबासको साथमा निस्केर डर्बीमा गए। हजुर, के पाउल मरेथे त्यसबेला? मलाई लाग्दैन कि उसलाई तबसम्म छोडिएन जबसम्म तिनलाई पूर्ण रूपमा मारिएन वा जबसम्म तिनीहरूलाई पूर्ण रूपमा निश्चय भएन कि अब पाउल खत्तम भए मरे, तबसम्म तिनीहरूले छोडेनन् उसलाई। यो मेरो व्यक्तिगत विचार हो कि परमेश्वरले उसलाई मृत्युबाट उठाउनुभयो। पाउललाई निश्चय छैन कि यो खाली दर्शन हो या उसलाई त्यस समयमा वास्तवमा स्वर्गीयमै उठाइ लगिएको थियो। यो स्पष्ट छ र प्रमाणित हो कि उनी आफ्नो अनुभवहरूको यहाँ वर्णन गरिरहेका छन्। अनि तीन पदमा भनिएको छ, म यस मानिसलाई चिन्दछु, शरीरमा हो कि बिना शरीरमा त्यो मलाई थाहा छैन, तर त्यो मानिस स्वर्गीयमा उचाली लगियो। यो कुरा परमेश्वर जान्नुहुन्छ कि वास्तवमा उनी मरेका थिए र स्वर्गीयमा लगिए या अचेत भएको बेला दर्शन देखेथे। पाउल यसको बारेमा हट्टी हुँदैन अनि हामी पनि यसको बारेमा हट्टी हुनुहुँदैन आफ्नो विचार मतमा। मैले पहिले पनि भनिसकेको छु, म विश्वास गर्दछु कि उनी मरेका थिए र परमेश्वरले उसलाई मृत्युबाट उठाउनुभयो। उसले तेस्रो स्वर्गीय देखे। उसको रिपोर्टको ध्यान दिनुहोस्, चार पदमा भनिएको छ, र त्यहाँ बताउनु नहुने कुराहरू उसले सुन्यो जुन चाहिँ मानिसले उच्चारणसम्म पनि गर्नु हुँदैन। अनि पाँच छ पदमा भन्छन्, यस मानिसको पक्षमा म गर्व गर्नेछु, तर आफ्नै पक्षमा भने मेरो कमजोरी बाहेक अरू कुरामा म गर्व गर्ने छैन। यदि मैले गर्व गर्ने इच्छा नै गरे भने पनि म मूर्ख बन्ने छैन, किनकि म सत्य बोलिरहेको हुनेछु, तर मानिसले ममा देखेका र मबाट सुने कसैले मलाई नठानोस् भनेर म गर्व। यहाँ कति पनि स्वयंको महिमा छैन, आत्मा स्वयंको महिमा गौरव छैन। त्यस व्यक्ति जसलाई तेस्रो स्वर्गीयमा उठै लगियो र बयान गरी नसक्ने कुराहरू सुन्यो, त्यही व्यक्तिलाई टोकरीमा हालेर शत्रुका हातबाट बच्न पर्खालबाट झारिएको थियो। त्यसपछि हामी देख्नेछौ परमेश्वरको योजना, त्यो हो पाउलको शरीरमा काँडा। सात पदमा भनिएको छ, तर प्रशस्त प्रकाशहरूको कारण घमण्डले म व्रत नफुलौं भनेर मलाई सताउन र घमण्डबाट रोक्नलाई शैतानको दूत अर्थात एउटा काँडो मेरो शरीरमा दिइयो। हेर्नुहोस् यहाँ पावल भन्छन्, उसले हामीलाई आफ्नो कमजोरीहरूको बारेमा बताउँछन्, तर तेस्रो स्वर्गीयको बारेमा बताउने छैनन्। किनभने उसलाई यसको बारेमा कुरा नगर्न भनिएको थियो। म सोच्दछु कि धेरै पल्ट शैतानले संसारको दृश्यबाट परमेश्वरको साक्षीहरूको हटाउन कोशिश गर्दछ। उसले तिनीहरूलाई मुक्त गर्न छुट्टी गर्न चाहन्छ। उसले बिरामीहरूसँग रोग शरीरमा काँडाहरूमा प्रयोग गर्छ। उसले बिरामीहरू रोग अनि शरीरमा काँडाहरूको प्रयोग गर्छ। पाउलको शरीरमा काँडो के थियो त? मित्र, वास्तविकता भन्ने हो भने मलाई थाहा छैन कि तेस्रो स्वर्गीयमा पाउलले जुन कुरा देखे र सुने, मलाई थाहा छैन कि उसको शरीरमा काँडो चाहिँ कुन कुरा थियो, मलाई थाहा छैन किनभने उसले हामीलाई बताएन। यो चाखलाग्दो छ कि परमेश्वरले उसको मुखमा तालचा लगाउनुभयो र चुप गराउनुभयो। उसले हामीलाई यी कुराहरू प्रकट गर्दैनन्। मलाई कसैले भनेका थिए, कुकुरसँग धेरै साथीहरू भएको कारण त्यसले पुच्छर चलाउँछ आफ्नो मुखको चलाउनेको वा आफ्नो मुख चलाउनको सट्टामा। मलाई लाग्छ यदि हामी तेस्रो स्वर्गीयमा उठाइ लगिएको भए हामी धेरैले अति नै धेरै मुख चलाउने थियौं, पटपट। अहिले परमेश्वरले किन पाउलाई काँडो दिनुभयो भन्दा यो उसलाई नम्र राख्नलाई र त्यस्तो महान दर्शनहरूको प्रकाश पाएकोले गर्दा आफैलाई धेरै घमण्डबाट फुल्ने कामबाट अलग राख्नलाई थियो। आठ नौ पदमा भनिएको छ, यो मबाट हटोस् भनेर मैले तीनपल्ट प्रभुसँग विन्ती गरे, तर मलाई उहाँले भन्नुभयो, मेरो अनुग्रह तेरो निम्ति पर्याप्त छ किनभने मेरो शक्ति दुर्बलतामा नै सिद्ध हुन्छ। यसकारण ख्रिष्टको शक्ति ममाथि बास गरोस् भनेर म बरु मेरो दुर्बलतामा बढ़ी खुशी साथ गर्व गर्नेछु। अहिले मेरो विचारमा पाउलको समस्या अति नै कम देख्ने कुरा थियो। उसको दृष्टि कमजोर थियो। जब हामी गलातीहरूलाई लेखिएको उसको पत्रीमा प्रवेश गर्छौ तब हामी पत्ता लगाउँछौ कि उसले उल्लेख गर्छन् कि उसले ठूला ठूला अक्षरहरूले लेख्नु परेको थियो जुनले संकेत गर्दछ कि उसले राम्ररी देख्दैनथे। हामी यसको बारेमा पछिबाट कुराकानी गर्नेछौ। चाहे त्यो काँडो जेसुकै होस्, पाउलले त्यो काँडो हटियोस् भनेर तीनपल्ट प्रभुसँग विन्ती गरे, प्रार्थना गरे, तर प्रभुले अस्वीकार गर्नुभयो। प्रभुले उसको प्रार्थनालाई पहिलो पल्ट र दोस्रो पल्ट र तेस्रो पल्ट सुन्नुभयो। निश्चय नै उसको प्रार्थना उहाँले सुन्नुभयो, तर उहाँको उत्तर थियो, हुँदैन, म त्यो काँडो तिम्रो शरीरबाट हटाउने छुइन। कहिलेकहीँ हामी निरन्तर त्यो केही कुराको लागि प्रभुलाई मागिरहन्छौ जुन उहाँले पहिले नै हुँदैन भनेर उत्तर दिनुभएको छ। यदि हामीले मागे अनुसार उहाँले दिनु हुन्न भने हामी सोच्दछौ कि उहाँले हाम्रो प्रार्थनाको उत्तर दिनु भएन। अनि मित्र, मेरो धेरै प्रार्थनाको उत्तरमा उहाँले हुँदैन भनेर उत्तर दिनुभयो, अनि धेरैपल्ट उहाँको हुँदैन भन्ने उत्तर नै मेरो निम्ति सबभन्दा उत्तम प्रार्थनाको उत्तर थियो। उहाँले पाउलाई भन्नुभयो, मेरो अनुग्रह तिम्रो निम्ति प्रशस्त छ। उहाँले भन्नुभयो कि उहाँले काँडाको हटाउनुहुने छैन, तर उहाँले पाउलाई काँडोको सहने अनुग्रह दिनुहुनेछ। के यो सबभन्दा अद्भुत कुरा होइन र? भन्नुहुन्छ, मेरो शक्ति दुर्बलतामा सिद्ध हुन्छ। अर्को शब्दमा, पावलको सेविकाईमा यो स्पष्ट छ कि उनी शारीरिक रूपमा अति नै कमजोर थिए, परमेश्वरको आत्माले उसलाई शक्ति सामर्थ्य दिइरहनु भएको थियो। पावल भन्छन्, यसकारण ख्रिष्टको शक्ति ममा बास गरोस् भनेर म बरू मेरो दुर्बलतामा ज्यादै खुशीसित घमण्ड गर्नेछु। त्यही नै प्रभुको उत्तरको निम्ति पावलको जवाब थियो। पावल आफ्नो कमजोरीहरूमा घमण्ड गर्नेछन्, न कि उसले देखेका दर्शनहरूमा। दश पदमा भन्छन्, यसकारण ख्रिष्टको खातिर दुर्बलताहरूमा, बदनामीहरूमा, कठिनाईहरूमा, सतावटहरूमा, आपदहरूमा म सन्तुष्ट रहन्छु, किनकि जब म दुर्बल छु तब म शक्तिशाली छु। ओ, यो पुरानो नियम उल्लेखित सिम्सनको तुलनामा कस्तो भिन्नता छ यो मानिसमा। परमेश्वरको आत्मा सिम्सनमाथि आउनुभयो र अति नै शक्तिशाली दहरो भयो। मानिसहरू उसको शारीरिक शक्तिमा तागतमा अचम्बित भए, तर त्यहाँ त्यस्तो दिन आयो, तिनी अति नै कमजोर भए। शक्तिमानहरूलाई कमजोर बनाएको छन् र कमजोरीहरूलाई शक्तिशाली बनाइएको छ। परमेश्वरले कमजोरहरूलाई प्रयोग गर्न सक्नुहुन्छ, निर्बलहरूलाई प्रयोग गर्न उहाँले सक्नुहुन्छ। एघार पदमा भनिएको छ, म मूर्ख भएको छु, तिमीहरूले मलाई यसो गर्नु कर लगायौ, किनकि तिमीहरूबाट त मेरो प्रशंसा हुनुपर्ने थियो, किनभने म केही नभए तापनि सर्वोच्च प्रेतहरू भन्दा म तुच्छ छैन। यो कुराको ध्यान दिनुहोस् कि उसले यस कुरामा धेरै विस्तार गर्दछन्, वर्णन गर्दछन्। उसले फेरि क्षमा मागिरहेका छन्, जस्तो कि उसले पहिले नै धेरै पल्ट क्षमा मागिसकेका छन्। पाउले आफैलाई प्रेतहरू मध्ये सबभन्दा सानो कान्छोको स्थानमा विचार गरे, तैपनि उनी भन्छन्, किनभने म केही होइन तापनि ती मुख्य प्रेतहरू भन्दा म केही कुरामा कम छैन। अनि बाह्र पदमा भन्छन्, साँचो प्रेतका लक्षणहरू चाहिँ पूरा धैर्य साथ चिन्हहरू, चमत्कारहरू र शक्तिका कामहरूद्वारा तिमीहरूको बीचमा प्रकट गरिएका थिए। परमेश्वरले पावलद्वारा गर्नुभएको चिन्हहरू, चमत्कारहरू, शक्तिका कामहरू र पावलको आफ्नो प्रचारबाट तिनले आफ्नो साँचो प्रेरित हुन् भन्ने प्रमाण देखाएका छन्। मित्र, हामी अहिले भर्खरै शास्त्रको सुन्दर खण्डमा भएर गयौं। कसैले भनेका थिए कि पावलले स्वर्गीयको बारेमा हामीलाई विस्तृत रूपमा नभनेको कारण यो थियो, किनभने त्यहाँ जानलाई यस संसारबाट बाहिर निक्लि आएर ठूलो संख्यामा मानिसहरू तयार हुने थिए। मलाई यसको बारेमा थाहा छैन, तर यो सत्य हो कि हामीले स्वर्गीयको चिन्तन गर्न, मनन गर्ने काममा, गढेर हेर्ने काममा समय बिताउने थियौं र गुमेको निन्दित संसारको दृष्टि गुमाउने थियौं, जसलाई उद्धारकर्तालाई उहाँको बारेमा सुन्न आवश्यक छ। स्वर्गीय अद्भुत स्थान हो, तर परमेश्वरको वचनमा यसको बारेमा अति नै कम बताइएको छ। सम्भवत स्वर्गीय यति अद्भुत सुन्दर छ जसलाई मानव भाषाबाट वर्णन गर्न सकिँदैन, ताकि तिनीहरू कुनै दिन स्वर्गीयमा अरूहरूसँग हुन सकुन्। यद्यपि म तपाईँलाई स्वर्गीयको बारेमा त्यति धेरै बताउन नसके तापनि म तपाईँलाई स्वर्गीयमा हुनु हुनेको बारेमा बताउन सक्छु। हामी उहाँको बारेमा कुरा गर्न सक्छौ र हामीले उहाँतिर आफ्नो आँखाहरू लगाउनु पर्छ। ओ, यो पत्रले कति धेरै यसको बारेमा जोड़ दिन्छ। उहाँलाई हेर्दा हामी धेरै तरिकामा उहाँ जस्तै हुनेछौ। यस संसारमा भएर जाने यो तीर्थयात्रा, मुसाफिर यात्रा अति नै धेरै आसानी हुनेछ, अति नै सजिलो हुनेछ यदि हामीले निरन्तर उहाँमाथि आँखा लगायौं भने। सूर्यको ताप त्यति धेरै गरम हुने छैन, दिनको बोझ भार हुने छैन, त्यति धेरै गहुँको भारी हुने छैन, जीवनका आँधी तुफानहरू त्यति धेरै तीव्र उग्र हुने छैन यदि हाम्रो ध्यान प्रभु येशु ख्रिष्टमाथि लगाइरह्यौं भने। प्रभु आजको यो वचन अध्ययनद्वारा हरेकलाई धेरै धेरै आशिष दिनुभएको होस्।
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि
प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ।
प्रिय श्रोता, यतिन्जेल तपाईँले TWR नेपालद्वारा संचालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। मित्र, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि मनमा कुनै प्रश्न, जिज्ञासा, सल्लाह, सुझाव तथा प्रतिक्रिया छन् भने हामीलाई पत्र मार्फत लेखेर पठाउन सक्नुहुन्छ। साथै बाइबल सम्बन्धी पुस्तक पुस्तिका कार्यक्रम सारणीहरू पनि उपलब्ध छन्, अनुरोधमा पठाउन सक्छौ। तपाईँका प्रार्थनाका विषय छन् र हामीले तपाईँको निम्ति प्रार्थना गरेको चाहनुहुन्छ भने पनि हामीलाई पत्रमा लेखेर पठाउनुहोला। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twrnepal@yahoo.com। साथै यो मोबाइल नम्बरमा हामीलाई एसएमएस पनि गर्न सक्नुहुन्छ 98 4705 6979। एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twr@yahoo.com। एसएमएस को लागि मोबाइल नम्बर 98 4705 6979, 98 4705 6979। यस्तै गरी तपाईँले हाम्रो वेबसाइटमा गएर हाम्रो कार्यक्रमहरू सुन्न र अन्य गतिविधिको बारेमा हेर्न सक्नुहुन्छ। हाम्रो वेबसाइट यस प्रकार छ: www.twrnepal.com र फेसबुकमा लगइन गरी TWR नेपाल टाइप गरेर पनि हेर्न सक्नुहुनेछ। हवस् त मित्र, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा पुनः भेट्ने नै छौ। तबसम्मलाई नमस्कार।